नमस्कार, उज्यालो 90 नेटवर्कबाट देशभरिका विभिन्न एफएम स्टेशनहरू मार्फत एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सचेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी आजदेखि एउटा उपन्यास लिएर आएका छौं। हामीले श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा आजदेखि सुनाउने उपन्यासको शीर्षक छ अनुराधा। विजय मल्लले लेख्नुभएको यो उपन्यासको आज पहिलो श्रृंखला वाचन हुँदैछ। यसको प्रकाशन साझा प्रकाशनले छैठौं संस्करण 2039 प्रकाशन गर्न थालेको हो। अनुराधाको पहिलो श्रृंखला अब वाचन शुरू हुन्छ। मलाई थाहा छ, कुनै पनि व्यक्तिलाई अर्काको जीवन चरित्रका सम्बन्धमा केही लेख्ने अधिकार छैन। मेरो जिन्दगीसँग त्यो कुरा केही अंशमा गाभिन आए पनि बिना अनुमति बिना सहमतिले म त्यस विषयमा एक अक्षर पनि कोर्न सक्दिनँ। कोरौँ यो खतरा छ कि यसले कसैको अत्यन्त निजी व्यक्तिगत जीवनमा कैयन किसिमका जटिल उल्झन र अनावश्यक समस्याहरू उत्पन्न गरिदिन सक्छ। म निद्रामा पनि त्यसको उल्लेख गर्न सक्दिनँ। त्यसो भए म चुप लागेर मौन रूपले मनमा मात्र ती कुराहरू खेलाएर बसिरहँ। यो भने मलाई सही छैन। मेरो मनोदशा नै यसले गर्दा अत्यन्त असन्तुलित क्षुब्ध अवस्थामा रहिरहन्छ। कता कता दुखै जस्तो छटपटी र बेचैनी भइरहन्छ। कसैलाई त्यस विषयमा बताएर आफ्नो मनको गरुङ्गो बोझ हटाउँ जस्तो व्यग्रताले निरन्तर लखेटिरहन्छ। बराबर मेरो संयमको बाँध नै फुट्न थाल्दछ। कहिलेकाहीँ म ती कुराहरू सबलाई दबाएर मनको मनमै लुप्त गराएर त्यसको लखेटाइबाट एकदम पन्छिने भरमगदुर चेष्टा गर्दछु र केही दिनसम्म आफूलाई सफल भए जस्तो पनि लाग्दछ। तर अचानक आँखाको अगाडि ती घटेका दृश्यहरू फनफने रिङ्न थाल्दछन्। अकथनीय व्यथाले मुटुलाई निमोट्न सुरु गर्दछ। त्यसवखत कतै लुकेर आफैले आफैलाई छेकेर आफू स्वयं नै त्यही व्यक्ति होइन भन्ने छकाउन खोजेर आफूलाई ठग्दा ठग्दै रम्न खोज्दछु। तर मेरो कोसिस बेकार जान्छ। दृश्यहरू झन् सजीव हुँदै टटकारो भई छुटिन्छन्। म त्यसमा नसोचिरहन सक्दिनँ। अनि त्यसपछि त्यही युवती उनी नै आँखाको सम्मुख बिउ जे झैँ देखा पर्छिन्। तिनका ओठ चल्न थाल्दछन्, हातगोटा हल्लन सुरु गर्छन्, तिनको सर्वाङ्ग मेरो सामान्य उग्रेर देखा पर्छ। आफ्नै स्मृतिको काल्पनिक रूप हो भन्ने कुरा म बिर्सिन्छु र केही बेरसम्मलाई मेरो यस्तै हालत भइरहन्छ। अनि हठात बिउ जान्छु। मलाई लाग्छ यस्तै भइरह्यो भने म बौलाउँछु, निस्सन्देह बौलाउँछु। मेरो जीवनको क्रम र यो मानसिक असन्तुलित अवस्था यी दुवैको प्रतिफलले मेरो हालत झन् तीव्र बेगले तल्तिर खस्खदै गइरहेछ भन्ने मलाई राम्ररी थाहा छ। एक दिन यसको परिणाम म एकदम विकृत भई बौलाएर जान सक्दछु। ठिक उनकै दशा मेरो पनि हुनेछ, बौलाहा। यसै कारण म माथि घटेको घटना फोएर व्यक्त गर्न चाहन्छु एक विश्लेषकले चाहिँ, र यसबाट क्रमशः सचेत भई मुक्त पनि हुन चाहन्छु। तर अभाग्यवश तिनको जीवनी पनि यसैसँग अल्झिएर लतारिएर आइरहन्छ। म त्यसलाई लेख्न सक्दिनँ। लेखौँ कसरी? न उनी अनुमति दिने मनोदशामा नै छिन्, न सहमति ज्ञापन गर्ने, किनकि उनी बेहोस भइसकेकी छन्। यस किसिमले बेहोस र विचेतकी बाँचेर पनि जिउँदी जस्ती छैनन्। बौलाही, पग्ली, उनी कराउँछिन्, रुन्छिन्, कोपर्छिन्, सब गर्छिन्, तैपनि उनलाई केही अत्तोपत्तो छैन, चैतन्य छैन। त्यही रूप छ, त्यही शरीर, त्यही हिँडाइ चलाइ, त्यही सुन्दर आँखा, त्यही घुङ्ग्रिएको कपाल, त्यही मुस्कान। उफ, तैपनि उनलाई कसैको होस छैन, आफ्नो न अर्काको न मेरो। म उनको विगत जीवनको विषयमा कसलाई गएर के भनौँ, के सुनाऊ? उनको आत्मकहानी तिनैसँग छटपटिएर उनको मनभित्र कुहिएर जिउँदै गाडिसकेको छ। त्यसलाई खोतलेर झिकेर उदाङ्ग पारेर देखाएर के नै फाइदा छ र? तर मलाई यसले किन लखेट्छ? क्षणभर नसोचिकन बस्न सक्दिनँ। मनमुटु फुट्ला जस्तो पीडा किन भइरहन्छ? के म यसबाट पर भाग्न सक्दिनँ? म आफैबाट आफै नभागी के यसबाट मुक्त हुन सक्दिनँ? यसले मेरो जीवनको सम्पूर्णतालाई ढाकिसकेको जस्तो मलाई भान भइरहन्छ। मेरो यस्तो आफ्नो चरको सत्ता छैन जसमा उनको छाप नपरेको होस्। कि मेरो जीवन उनको जीवनबाट यसरी पृथक रहेर पनि म आफ्नो जीवन भन्ने स्थितिमा छैन र? मेरो तर्क मैसँग रहिरहन्छ। मेरो सत्ता, मेरो अस्तित्व, मेरो व्यक्तित्व सब भिन्न भएर उनीबाट उछिट्टिन सक्दैन। उनको सम्पूर्णताले मलाई यसरी छोपिसकेको छ कि मेरो मन, मेरो अन्तश्चेतना मैलाई भनिरहन्छ, त तिरो होइनस्, त भित्रको मानवीय मूल तत्त्वमा तिनको रजाइ भइसकेको छ, त केही गरे पनि उनीबाट अलग्गिन सक्दैनस्। यो कत्रो दण्ड! हुनसक्छ तर्क यहाँनिर घुँडा टेक्दछ। म साबित गर्नै सक्दिनँ कि म अलग्गै हुँ, म अलग्गै हुँ। यो मेरो अस्तित्वलाई स्वीकार गर्न गाह्रो छ, सही छैन। तर कतिजना मलाई देख्दछन् कि म पृथक मनुष्य हुँ भन्ने कुरालाई अस्वीकार गर्लान् र? कि मेरो सत्ता छैन र? मेरो बाह्य शारीरिक अवयवहरूबाट म अलग्गै हुँ, भिन्न हुँ भन्ने लाग्दैन र? यही यथार्थ हो, वास्तविकता हो। भौतिक न्यायबाट यही कुराको पुष्टि हुन्छ। यो कसलाई इन्कार छ र? तर म भित्रको म किन यो न्यायबाट असम्पृक्त झैँ लाग्छ? किन पर पन्छिन्छ? किन त्यही युवती पनि त्यही न्यायबाट सञ्चालित हुन्? किन आफ्नै धुनको लोकमा अल्पेर त्यही डुबिरहेकी छ? मानसिक विकृति, रोगाहा भनेर मनोवैज्ञानिकहरू किन पन्छाइदिन्छन्? विकृति साधारण नियमभन्दा पर, बौलाहा। उनी बेहोस छिन्, मलाई मेरो अहमको होस छ। उनी सामाजिक न्यायबाट, बन्धनबाट, सांसारिक नियमहरूको बोझबाट अलग छिन्। म समाजलाई, यसका नियमलाई उल्लङ्घन गर्ने किसिमले एकदम स्वतन्त्र छैन, किनकि मलाई होस छ। म मेरो मन मेरो छैन। यही कमजोरी या अस्वाभाविकताको बोझले म किचिएको छु, त्यसैले हाहाकार मात्र पिइरहेछु। मेरा यी कुराहरूले कोही पनि मलाई बेसुरी, विकृत, बौलाहा भन्ने दावा नगरून्। म पनि त्यस्तो भएको भए परम आनन्द, परम शान्ति पाउँथे। जुन छटपटी र लुछाइले आज म यसरी व्यथित र पीडित छु, त्यसको दम्शनको एक पल मात्रै हटे पनि मलाई सन्चो हुन्थ्यो कि? किन रात रातभर निद्रा पर्दैन, ब्रोमाइड खाएर सुत्छु? किन मेरो अहमको चेतना नै मेरो निम्ति भीषण बोझ भइरहेको छ? म मरेको छैन, म बौलाएको छैन, म मर्न पनि सक्दिनँ, यति चाँडो बौलाउन पनि सक्दिनँ। उफ, यही नै पीडाको मूल कारण भएर मेरो सम्मुख खडा हुन्छ, विकराल राक्षस जस्तो। अहिले म बक्न चाहन्छु, सब कुरा छाड्न चाहन्छु, सब कुरा यसरी ओक्नु कि म भित्र बाँकी केही नरहोस्, मुटु पनि नरहोस्। जहाँ दुःखले गुण बनाएको छ, जहाँ हर क्षण विगत दृश्यहरू लुकामारी खेलिरहन्छन्, रित्तो हुन चाहन्छु, म खन्यौँ। तर मलाई थाहा छ, यसरी पनि म शान्ति पाउँदिन, मुक्ति पाउन्न। त्यसो भए म के गरौँ? यही रन्थनी, यही छटपटी, यही हुनु नै मेरो जिन्दगी हो। म यही हुँ, म यसबाट पार पाउन्न। उनीसँगको मेरो छोटो परिचय र सम्बन्ध नै मेरो सम्पत्ति हो, कहिल्यै नरित्तिने, नमासिने। मैले यसलाई सहस्रौंचोटि दोहोऱ्याएर पनि यसको प्रभाव मबाट हट्ने छैन, यसको सभ्यता खोइलिएर पुछिने छैन। म मरे पनि यसको प्रभाव यसकै धरतीमा रहिरहनेछ। मैले उनलाई बोकेर जहाँ जहाँ गएँ, जहाँ जहाँ चाहे, त्यहाँ यसको प्रतिछाप परिरहेकै होला। यो समाज जसका हामी उत्पादन हौ, यो मुटु जसको उत्स स्थल नै यही माटो हो, यसले भुक्तेको सुख दुःख यही अमर भइरहनेछ, कहीँ जाने छैन, यही हो अमरत्व। त्यसो भए मैले यस छातीभित्र लुकाएर हिँडेको यो कहानी कसैलाई नभनौँ? उनी जो अहिले बेहोसीमा रहेर आफ्नै अद्भुत लोकमा घुमिरहेकी छिन्, उनीप्रति अपराध गरिएको ठहरिए पनि सम्पूर्ण जवाफदेही आफ्नै थाप्लोमा बोकेर म सब कुरा फोड्न सक्दिनँ? अपराध म भन्न सक्दिनँ। यो के को अपराध होला जबकि भोग्नेले कष्टमय जीवन नै भोगेर त्यस दयनीय अवस्थामा गुजारा गरिरहेकी छे, आफूले आफैलाई चित्थरिरहेकी छे, लुछिरहेकी छे, कहिल्यै होसमा आउँदिन। उनको व्यथाको कहानी, उनको जीवनको लहर मसँग जहाँनिर जोडिन आइपुग्यो, कि त्यसको उल्लेख म गर्न नपाउने। प्रत्येक दिन प्रत्येक क्षण त्यसैबाट म आघात पाइरहेछु, चोटमाथि चोट खाइरहेछु, त्यसलाई सोचिरहेछु, चिन्तन गरिरहेछु, सब खपिरहेछु कि त्यसलाई म कसैसँग खोल्न सक्दिन। अपराधै भए पनि म अपराध गर्दछु, तर अफसोस म कसरी खोलौँ कि पहिले तिनी के थिइन्, कसरी के भइन्, कसरी कसरी बेहोस हुँदाहुँदै बौलाउँदै गइन्, म कसरी भनौँ कि मेरो जीवनको अपूर्णतामा एक क्षण उनी धिप्प बत्ती झैँ बलिन् अनि महाअन्धकार। उता कोठामा उनी छिन्, अहिले कराइरहेकी छिन्, अब के हो, केही बेरपछि रुन्छिन्, चिच्याउँछिन्, अगाडि रहेका सबै सामानहरू हुर्याएर फालिदिन्छन्, आफूले लाएका लुगाफाटाहरू चिथोरेर च्यात्छिन्, आफ्नो जिउलाई आफैले टोकेर लुच्ने कोसिस गर्दैछिन्। यसो गर्दा गर्दै थकित भएर चुप लागेर बस्दैछिन्। म उनको निकट सधैँ जान्छु, सुमसुम्याउँछु, उफ, उनी मलाई पटक्कै चिन्दिनन्, मदेखि पर सर्छिन्, कहिले मलाई कुट्छिन्, पिट्छिन्, कैयनचोटि मेरा लुगाहरू र कोटको पाता नै च्यातिदिएकी छिन्, टोकेकी छिन्। तैपनि म उनको निकट गएर बसिरहन्छु, सुस्तरी थपथपाएर फकाएर शान्त गर्ने कोसिस गर्दछु, र उनका आँखा जसमा एक प्रकारको कोमलता सधैँ खेलिरहन्थ्यो, र दायाँपट्टिको गालामा जहाँ स्निग्ध मुस्कान नाचिरहन्थ्यो, कल्पनाद्वारा सिर्जना गरेर म उनको रूपलाई निहारिरहन्छु। मेरो उदास मन, पीडित हृदय, मेरो शुष्क रसहीन जीवन केही बेरलाई भए पनि यसरी प्रसन्नता प्राप्त गर्न सक्दछ। तर अकस्मात जब उनी मबाट उछिट्टिएर उद्विग्न भएर रुन कराउन उफ्रन थाल्दछिन्, मेरो केही लाग्दैन, म त्यस वखत कसलाई पुकारौँ? अब उनी कराउन थालिन्, अब घन्टौँसम्मलाई यही अवस्था भइरहन्छ। ऊ कोठामा दौडिन्, अब आफैलाई पिट्छिन्, र कसैसँग बदला लिए चाहिँ रिसाएर कुर्लन्छन्, मार्ने धम्की दिई दोषारोपित गर्छिन्, तम्सन्छिन्, छुरी लिएर अघि बढे चाहिँ दौडन्छन्, युद्ध गर्छिन्, कैयन किसिमका सङ्गीतहीन बेसिलचिलाका कुराहरू फलाक्न थाल्दछन्। मेरो उनीसित त्यस बेला किन भेट भयो, किन? मलाई यही एउटा आश्चर्य लाग्दछ, मेरो भेटै नभएको भए आज मेरो यस्तो अवस्था हुने नै थिएन, मेरो जीवनको रेखा यसरी कोरिने नै थिएन, यस्तो गुजमुल्टिएको आकार चित्र नै बन्ने थिएन, जसमा परम्परा विरोधी रङ्गहरू आपसमा द्वन्द्व गरिरहन् र अर्थहीन, उद्देश्यहीन, अशान्त बेचैनीको भावनाले अभिव्यक्ति पाइरहन्। म त्यसपछि वास्तवमा के भएँ? मेरो आफूमा किन कुनै प्रकारको नियन्त्रण रहन सकेन? किन? उनीसँग भेट भयो भनौँ, अचानक भेट भयो, र बिस्तारै बिस्तारै अन्जानैमा उनीबाट प्रभावित हुँदै गयौँ होला, अनि त्यसपछि यस प्रकारको अन्त्यमा आइपुगे। आफ्नो आचरण, भावना र जीवनमाथि नै रहनुपर्ने मेरो नियन्त्रण क्रमशः मैले उनलाई सुम्पिँदै सुम्पिँदै गएँ होला। यसरी मेरो सम्पूर्ण मानसिक अधिकार उनकै हातमा पर्दै गयो, मैले प्रेम गर्न थालेँ। मेरो भावनाको प्रबलताको चरमोत्कर्ष यही थियो। मैले त्यस वखत यो बिर्सेँ कि उनी अस्वस्थ छिन्, उनको मस्तिष्कमा विकृति छ, शारीरिक बनावट र अवयवहरूमा रुग्णता छ, र मानसिक अस्थिरताले, दुःख र पीडाले उनी जर्जर भइसकेकी छिन्। सायद सम्भव छ यही उपयुक्त कारणहरूले गर्दाखेरि नै मेरो प्रवृत्ति त्यतातिर ढल्केको होस्। म यही जर्जरावस्था र रुग्णताले नै अत्यन्त आकर्षित भएको हुँ, र छाड्नै नसकिने किसिमले उनीसँग बाँधिँदै तदाकार हुँदै गएको हुँ। जेसुकै भएको होस्, यस्तै भयो, म त्यस्तै भएँ, मलाई अझै केही अफसोस छैन। मलाई अफसोस यसमा छ कि उनी एकचोटि पनि त्यस वखतदेखि अहिलेसम्म होसमा आएकी छैनन्। एकचोटि मात्र होसमा आएकी भए म उनलाई निसन्देह भन्न पाउने थिएँ कि म तिमीलाई प्रेम गर्दछु, संसारसँग लड्न भिड्न सक्दछु, र मेरो जित पनि हुनेछ, म तिम्रो आनन्दको खातिर जे पनि गर्न सक्दछु। तर अफसोस, यही भन्ने मौका उनले मलाई नदिएर बेहोस भएर गएकी छिन्। बेहोस र बौलाई म आफूलाई कसरी काबुमा राखौँ? उनलाई होसमा ल्याउन मैले जो गरेँ, जो तकलिफ र मानसहरूका निन्दा र भनाइलाई सहेँ, जो गर्दै आइरहेको छु, म त्यसको के बयान गरौँ? बयान स्वतः निरर्थक छ। उनी एक फेर मात्र होसमा आइदिएकी भए मलाई सम्पूर्ण परिश्रमको पुरस्कार पाए जत्तिकै हुने थियो। कहिलेकाहीँ उनी सध्य जस्तो कुराकानी पनि गर्छिन्। आफ्ना पुराना सम्झनाहरू दोहोऱ्याउन थाल्दछिन् पुरानै ढङ्गले। सायद उनको त्यो पुरानो बानी होला, कलेजमा पढ्दाखेरिको। फरिया लाउँछिन् र सिङ्गार पटार गर्छिन् र किताबको ठेली बोकेजे गरी केही अगाडिका सामानहरू बोकेर निस्कन खोज्छिन्। तर अकस्मात फेरि उनको आफ्नै पागलपन सुरु हुन्छ। चिच्याउनु, कराउनु, रुनु, यसरी धेरै पटक उनी होसमा आउलिन् कि भन्ने प्रतीक्षा गर्दा गर्दै निराश भएको छु। त्यसैले जब मनमा यस्तो जमठ जस्तो विश्वास जमिसकेको छ कि उनी कहिले पनि होसमा आउँदैनन्, तर तैपनि भविष्यमा रहेका सम्भावनाहरू कहाँ रित्तिएका छन् र यसैले मन मान्दैन, औषधिहरू गर्न बसेकै छु। डाक्टरहरू जे जे सल्लाह दिन्छन् त्यसै अनुसार गर्दै रहन्छु। उनीहरूका निर्देशन, उनीहरूका सुझाव, औषधि अटुट पारिरहेकी छु। एक फेर मात्र उनी सध्य भइदिए, म आफ्नो मनका तमाम कुराहरू पोखेर निर्द्वन्द शान्त हुन्थे। एकछिन मात्र सध्य भई स्वाभाविक ढङ्गले बोलिदिए, त्यही हाँसो हाँसिदिए, म कृतार्थ हुन्थे। तर त्यो एकछिन पनि आजसम्म मैले पाउन सकेको छैन। यो कस्तो विडम्बना हो, यो कस्तो विचित्र अपराधको दण्ड हो। म उनको घुङ्ग्रिएको कपाल मुसारेर उनको अगाडि कहिलेकाहीँ बक्न बस्दछु, म तिमीलाई प्रेम गर्दछु। म यी लवजलाई मन्त्र पढे चाहिँ बिस्तारै एक सुरमा गुनगुनाइरहन थाल्दछु। तिनी अनौठो मानेर कहिलेकाहीँ शान्तिपूर्वक सुनिदिन्छन् र यस्तो समयमा मलाई एक अनौठो आत्मसन्तुष्टि मिल्दछ। तर यस किसिमको मेरो तृप्तिको क्षण लम्बिन पाउँदैन। अकस्मात बिचैमा उनी खित्का छोडेर हाँसेर या मलाई कपाल समातेर लुछेर लछार पछार गर्न थाल्दछिन्, या उनका कुनै शत्रुहरूमध्ये एकजनाको नाम लिएर थोक्न थाल्दछिन्, सराप्न प्रारम्भ गर्छिन्, या कोपरेर मेरो आँखा झिक्ने प्रयास गर्दछिन्। म उनलाई निश्चित रूपले सम्झाउन पनि पाउन्न कि म उनको हितैषी हुँ, शत्रु होइन, प्रेमी हुँ, न कि हत्यारा। म तिनको मानसिक भावना या कल्पनामा उनका शत्रुहरूमध्ये कुनै एक रूप लिएर निसन्देह खडा होला र त्यही शत्रुलाई आरोपित गरी ममाथि जब तिनी खनिन थाल्दछिन्, म एक हास्यास्पद चरित्र बन्न पुग्दछु। जो वास्तवमा म हुँ तिनको लागि म त्यो होइन, उनको लागि म त्यही हुँ, एक शत्रु, एक प्रेमी, एक शत्रु। मलाई यसले हाँसो उठ्छ र साथै असह्य वेदना पनि हुन्छ। उफ, म उनलाई आफ्नो वास्तविकता कहिले पनि देखाउन पाउन। को मसिनो, झिनो, निलो भइसकेका हात र औँलाहरूलाई स्पर्श गर्दछु र खेलाउँदै बिस्तारै भन्दै जान्छु, अनुराधा, म तिमीलाई प्रेम गर्दछु। मैले पहिले भन्न सकिनँ, भन्ने मौकै पाइनँ, अहिले भनिरहेछु, म तिमीलाई प्रेम गर्दछु अनुराधा। अनुराधा, तिमी होसमा आऊ, होसमा आऊ। अचानक खेतका छाडेर उनी भन्छिन्, म बौला आउँ र विकृत मात्र नभइदिएको भए, मेरो प्रेमलाई अस्वीकार गरेर लत्याई मात्र दिएकी भए, मेरो जीवनको मार्ग यति जटिल र वेदनामय हुँदैन थियो। म आफ्नो अस्तित्वको परिधिभित्र रहेर जीवनयापन गर्न सक्दथेँ, चाहे त्यो जिन्दगीको लक्ष्य शून्य होस्, तर यो अधिकार पनि मेरो हराइसकेको छ। म उनको सम्मुख गएर कहिलेकाहीँ बौलाहले जस्तो चिच्याएर भन्न थाल्दछु, अनुराधा, 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 लाखौँचोटि अनुराधा कराइरहन्छु। यसबाट सृजना भएको सङ्गीतमय लहरहरूका उतार चढाव र वेग आफै सुन्दछु र आफै त्यसैमा तल्लीन हुन्छु। तर उनको अनुहारमा यसले कुनै परिवर्तन पनि ल्याउँदैन। मेरा यी शब्दहरू जम्मै त्यसै खेर जान्छन्। उनको लोकमा प्रवेश निषिद्ध भए चाहिँ मेरा हरेक क्रियाहरू बाहिरै पर्छन्। म बाहिरै पर्छु, म एक अर्कै मिथ्या चित्र हुँ जो उसको मानसिक जगतमा चित्राङ्कित छ। म त्यसको हत्या गर्ने चेष्टा गर्दछु, कराएर, चिच्याएर, तर त्यसको कसरी हत्या होस्? अफसोस, त्यो छायालाई म हत्या गर्न सक्दिन। जब उनी उन्मादवश कराउन चिच्याउन थाल्दछिन् र सम्पूर्ण दुनियाँलाई नै भताभङ्ग गर्न लागे चाहिँ जब कोठालाई बर्बाद गर्न बस्छिन्, मलाई त्यस वखत तिनी बाँचिरहेकी भान हुन्छ। उनको कुटाई पिटाई चिथोराई ममाथि वर्षन सुरु हुन्छ। एक किसिमको अनौठो सन्तुष्टि भएको अनुभव गर्दछु। एउटी जीवित अनुराधाले मलाई स्पर्श गरे चाहिँ लाग्दछ, जो खालि स्पट्टीको प्रतिमा होइन, जिउँदो हातको स्पर्श। म उनीलाई चुपचाप रहे कि सहन गर्न सक्दिनँ, कि चिच्चाइरहन्, कि तोडफोड गरिरहन्, कि काल्पनिक मनुष्य निर्माण गरेर त्यससँग सङ्घर्ष गरिरहन्। म यही चाहन्छु, म उनमा गतिहीनता चाहन्न, मृत्यु चाहन्न। मलाई उनी बाँचेकी छन् जस्तो लागे पनि पर्याप्त छ। तिनको अस्वाभाविक अस्तित्वको पनि सायद कुनै लोक छ, जो यस लोकको निम्ति अनौठो र अप्राकृत भए पनि प्राकृतिक छ। रोग के प्राकृतिकताको परिधिभित्र आउँदैन र के यही धरतीकै देन होइन र म उनलाई जीवित चाहन्छु काँसको मूर्तिबाट होइन म बहुलाहीलाई प्रेम गर्छु अनुराधा म तिमीलाई प्रेम गर्छु यसरी सन्तोष मान्ने मानसिक विकृति नै भए पनि यही विकृति नै मेरो निजी अस्तित्वको एक अङ्ग जस्तै भइसकेको छ म यस अङ्गैलाई किन त्याग गरौँ म यसलाई सकभर बलसँग च्यापेर रहन्छु यसबाट पाउनुपर्ने जति दुःख या सुख समस्त स्वस्थ छु र यसबाट जे भन्छु त्यही हुन्छु तर तैपनि मेरा अपूर्ण आशा अभिलाषाहरू मलाई टोकी टोकी बिउजाइरहन्छन् म चाहन्छु कि अकस्मात उठेर उनको निकट जाउँ र अङ्गालेर सुस्तरी बनौँ अनुराधा म तिमीलाई प्रेम गर्दछु ओठमा चुम्बनको वर्षा गरेर भनौ अनुराधा म तिम्रो सपना पूरा गर्न सक्दछु तिम्री सानी फ्रक लागेकी बच्ची सानो प्यान्ट लागेको बच्चा तिम्रो नयाँ जिन्दगी अनुराधा म सब पूरा गर्न सक्दछु अनुराधा एक फेर मात्र होसमा आएर प्रत्युत्तर दिउन् कि म पनि प्रेम गर्छु अफसोस म यही बीचमा तर्लङ्किएको छु तिनको बेहोस र होसको व्यवधानमा झुन्टिएको छु म तिमीलाई प्रेम गर्दछु मैले यो वाक्य भन्न पाइनँ जबसम्म तिनी सचेत थिइन् मैले यो भन्ने निर्णय गर्न सकिनँ जब मैले भन्ने निश्चय गरेँ तिनी बेहोस भइदिन् बौलाइदिन् मलाई यसैले चिमोट्छ कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन विजय मल्लको उपन्यास अनुराधाको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ श्रुति सम्वेकमा हामी विजय मल्लको उपन्यास अनुराधाको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ मेरो उनीसँग भेट भयो एक अनौठो प्रकारले अनौठो परिस्थितिमा मलाई त्यस दिनका हरेक कुराहरू घटनाहरू राम्ररी सम्झना छ किनकि त्यसै दिनदेखि मेरो जीवनको नयाँ अध्याय प्रारम्भ हुन्छ र नयाँ कहानी बन्न सुरु हुन्छ म पहिला जे थिएँ त्यसको यो कहानीसँग कुनै प्रकारको सादृश्यता थिएन यो सब अचानक अपरझटमा अनायास नै घटेको घटना थियो जसको पूर्व सूचना न मसँग थियो न कसैसँग यो घटना घट्यो घट्न गयो तर हुनसक्छ यत्तिकै हुनसक्छ कि यो घटना घटिसकेपछि जुन रूपले यसले फल्ने फुल्ने मौका पायो यसबाट यही निष्कर्षमा म आउन सक्छु कि मेरो त्यस बेलाको मानसिकता यस नवीन अनुभवहरूका निमित्त खनजोत गरेर तयार पारेको सपाट भूमि जस्तो थियो जसमा यस्तै किसिमका बिरुवाले मात्र जरो हाल्ने मौका पाउन सक्दथ्यो अथवा मेरो परिपार्श्वका परिवेश यसैको लागि अनुकूल थियो यसैले यसले नतोही हुर्कन पनि सक्यो तर वास्तवमा म तत्कालीन आफूलाई ठोकेर यस्तै हुँ भने विश्लेषण गर्न असमर्थ छु तर म यति त भन्न सक्दछु कि म रुग्ण थिएँ असामान्य थिएँ र असहज थिएँ तर किन त्यस्तो थिएँ यो एउटा रहस्यमय अवस्था नै मलाई लाग्दछ त्यस बखतको मेरो प्रवृत्ति एक तुवालो लागेको समय जस्तो थियो जसमा सब वस्तुहरूको स्थिति पूर्व अनुभवले मात्र निश्चिन्त हुन्थ्यो र छुट्याउन सकिन्थ्यो तर वर्तमानमा सब अस्पष्ट अदृश्य थिए म त्यस्तै मानसिकताबाट गुज्रदै गइरहेको थिएँ
जाऊँ मैं दो बेबली हारी
काठमाडौँ शहरबाट तराईको यस गाउँमा आएर धेरै दिन काटेपछि त्यसवखत स्वभावतः मेरो मनका चाहहरू गुम्सिएर भित्रभित्रै उकुस्मुकुसिएर नयाँ अनुभवका क्षेत्रहरू खोज्न सरपटाइरहेका थिए होला। मैले आफूलाई त्यसवखत जतिसुकै दमन गरे पनि आफूलाई नामेट गर्न सकेको थिइनँ, निशेष गर्न सकेको थिइनँ। म असन्तुष्ट र आफैप्रति अत्यन्त क्रूर निर्दयी थिएँ। खान लाउनमा मेरो उदासीनता, मनोरञ्जनप्रति विमुखता र जीवनप्रति नै अनास्था जस्तो आत्मक्षयको धारा म भित्र छुटिसकेको थियो, जुन मलाई राम्ररी थाहा छ। म सचेत रूपले नै यसलाई बढाउँदै गइरहेको थिएँ। यसलाई नियन्त्रण गर्ने कामना पटक्कै थिएन। मेरो एक्लोपनले जीवनलाई अधुरो बनाए चाहिँ मलाई यसैले भित्रभित्रै बिस्तारै खाँदै गइरहेको थियो। तर मेरो हठी प्रकृतिले म यहीँ गाउँमा एक्लो बन्दै गरेको थिएँ, यही बहानामा कि म आफ्नो जग्गा जमिन सफलतापूर्वक आबाद गर्न सकूँ र यो देखाउन सकूँ कि म यस खेतीकै लागि राम्ररी नै योग्य र स्वभावतः नै समर्थ छु। तर मलाई थाहा थियो कि यो फगत आफूलाई छल्ने बहाना र मन बहलाउ मात्र थियो। त्यसैले काठमाडौँबाट दाजु भाउजूले धेरैचोटि घर फर्कन लेख्नु भए तापनि म नगई गाउँमा नै बसिरहेको थिएँ। एक्लै सुनसानमा आफूलाई मिल्काइरहेको थिएँ। म यो बिर्सन चाहन्थेँ कि म काठमाडौँ सहरको एक बासिन्दा हुँ, म त्यहाँ हुर्किएको हुँ, पालिएको पोसिएको हुँ र ममा काठमाडौँ सहरको सहरियापन छ। त्यस्तै अभिलाषाहरू छन् भोगविलासको र जीवनको। होइन, म यही गाउँको एक मानिस हुँ, जङ्गल किनारको जमिनको एक मालिक हुँ, अरू केही होइन। म बाँच्नलाई यहाँ रोजगार लिएर बसिरहेको छु, खेत हेर्दैछु, खलियानको सम्पत्तिको थुप्रोलाई निहारिरहन्छु, बकारी भर्दछु, किसानहरूसँग मुस्काउँछु, जिस्किन्छु, बाँच्दछु, हुन्डा बटैया गर्दछु। खाली म यही हुँ, म केही होइन। मेरो आवश्यकता काठमाडौँलाई छैन, काठमाडौँको मलाई। म मरिसकेँ काठमाडौँको लागि, काठमाडौँ मेरो लागि। मेरो सब अभिन्न मित्रहरूलाई मैले आफ्नो स्मृतिपटबाट हुत्याइदिइसकेको थिएँ। सब सम्झनाहरू खुइलिएर रङ्गहीन जस्ता भइसकेका थिए। कुनै प्राणी मेरो होइनन्, म खाली मनुष्य हुँ, मेरा सम्बन्धको घेरामै हुँ। यसरी घन्टौँ घन्टा झ्यालबाट गाउँका खरका छाप्राहरू हेरेर काटिदिन्थे बैलहरू र किसानहरू, हलो र कुटो, धानको लहलहाउँदो बाली र मकैको घोगा, हरियाली र बसन्त, वर्षा र तुफान, तोरीका पहेँला फुल, फुङ्ग उडेको माटो, धुलोको भुमरी, जङ्गल घना र विस्तृत जङ्गल, चार कोसको झाडी, यिनै मेरा अनुभूतिका क्षेत्र थिए। यसभन्दा बढी म केही थिइनँ। केही हुने चाह पनि ममा स्वतः क्षीण हुँदै गइसकेको थियो। वैज्ञानिक रूपले खेती गर्ने उद्देश्यमा ट्र्याक्टर र नयाँ औजारहरू ल्याएर राखेको थिएँ र त्यसैमा अल्झिरहन्थेँ र आफूलाई त्यही घेराभित्र राखेर बिर्सने चेष्टा गरिरहेको थिएँ। मलाई एक प्रकारले आफ्नो वास्तविक परिचय नै बिर्से जस्तो भइसकेको थियो। वर्षौँ दिनहरू यसरी नै बितिसकेका थिए। घरबाट मेरा दाजु भाउजू आदिले मलाई हार मानेर बोलाउन छाडिसकेका थिए। म कुनै चिठी पत्रको आदान प्रदान नगरी मौन रूपले बसिसकेको थिएँ। म आफूलाई यसरी दमन गरेर किन बिर्सने चेष्टा गरिरहेछु। मलाई कहिलेकाहीँ अचानक सम्झदा उत्तेजक लाग्दथ्यो। मेरो उमेर खस्किसकेको थिएन, म जवान नै थिएँ। अहिले पनि म 29 वर्षको मात्र भएको छु। मलाई आफ्नो शारीरिक बनावट र रूपमा पहिलेदेखि नै एक प्रकारको अभिमान थियो र यसै कारण ठाँटिलो स्वभावको पनि थिएँ। सौन्दर्यप्रति मेरो झुकाव त्यसवखत आवश्यकताभन्दा बढी नै थियो, मलाई अहिले त्यस्तो लाग्दछ। तर गाउँमा आएर बसेदेखि आन्तरिक भावना र स्वभावमा धेरै नै अन्तर आइसकेको छ। म किन त्यस्तो भएँ, मेरो निम्ति त्यो रहस्य छ। सायद हुनसक्छ आफ्नो विपरीत र स्वभाव विरुद्ध क्रियाकलापको अभ्यासले र त्यसैको अविरल प्रवाहले म आफूप्रति अत्यन्त उदास र निर्दयी बन्दै गएँ। या हुनसक्छ एकाङ्कीपनको कठोरता र रुक्षताले या गाउँलेहरूसँग घुलेर मिलेर रहन नसक्ने संस्कारले म एक्लै एक्लै परेको। खालि बाह्य सम्बन्धले मात्र गर्दा मानसिक खाद्य नभएकोले मेरो अन्तर्कुण्ठित हुँदै संवेदनशीलता घट्दै गइरहेको होस्। या हुनसक्छ मेरा हरुवा चरुवा कामदार कारिन्दाले अत्यन्त सम्मान गरिदिएर मलाई मनुष्यबाट पर पन्छाइदिएका हुनाले मेरा सब मानवीय कोमल भावनाहरू बुत्तिएर सुसुप्त भएका हुन् र ती मेरा अवचेतन मनको गहिराईमा गएर छटपटाएर कुनै बाटो नपाई मुर्दा तुल्य भएका हुन्। त्यसैले सायद मेरो आफ्नो व्यक्तित्व आफ्नो थिएन। म जो जादु थिएँ त्यो थिइनँ, खालि एक कृत्रिम बुख्याचा थिएँ जो जमिनको माझमा बसेर सबलाई तर्साइरहन्छ तर आफ्नो स्वत्व केही थिएन। या भनौँ म बिस्तारै समतल जग्गामा बगिरहेको खोला चाहिँ थिएँ जो घुम्दै बग्दै गइरहेको छ तर जसलाई आफ्नो अस्तित्वको कुनै आभास हुँदैन म पनि आभासहीन अस्तित्व थिएँ तर बग्दै थिएँ एक्लै बन्दुक बोकेर एउटा नोकरहरूलाई पछि लाएर घन्टौँ घन्टौँ जङ्गलभित्र घुमिरहन्थे खालि यस निम्ति कि विस्तृत घना जङ्गलका झार झेँगर खर र ठूला वृक्षहरूका सघनता र अलमलमा आफैलाई बिलाउँ न कि कुनै जनावरहरूको शिकार गरौँ यो भावना ममा नित्य प्रबल रहन्थ्यो कि कतैबाट जङ्गली डरलाग्दो भीषण भाग आओस् र मलाई अचेत अवस्थामा नै जम्टोस् म त्यसरी एक निर्जन एकान्त स्थलमा कसैले थाहा नै नपाउने गरी अल्पेर मरौँ म सधैँ जङ्गलभित्र पस्ता र खतरा फाँटबाट हिँडिरहँदा यही अनुभव गर्थेँ र बाघको प्रतीक्षामा निरन्तर आतुर भइरहन्थे बाघ मेरो निम्ति एक प्राप्तिको वस्तु भइरहेको थियो न कि शिकारलाई बरु आफ्नो समाप्तिलाई बन्दुक मेरो निम्ति कुनै हतियार थिएन आफ्नो रक्षा गर्न र शिकार खेल्न बरु आफ्नो मृत्युका निम्ति आकर्षक चुम्बक यो भावना मलाई अहिले राम्ररी याद छ पागलपनको सीमासम्म पुगेको थियो कुनै जनावरहरू मैले बाटैमा भेटे पनि मार्दिन थिएँ सामुन्य नै परोस् म बन्दुक उठाउँदिन थिएँ खालि बाघको निम्ति म उभिरहेको थिएँ बाघ उफ्रेर आओस् मैले बन्दुक उठाउन नपाउँदै अकस्मात मलाई झम्टोस् खरको बुट्टा र झारबाट हाम फालेर म त छड मछड गरौँ त्यसले चितरोस् नङ्ग्राले शरीरका छाला मासुका लाम्टाहरू उधारोस् च्यातोस् लछारोस् पछारोस् यस्तो यो चित्तले जङ्गलभित्र पस्दा मलाई सधैँ लखेटिरहन्थ्यो र बाघको खोजीमा म लागिरहन्थेँ हरिले थाकेपछि या घर फर्कन अनुरोध गरेपछि म बिउजे जस्तो हुन्थेँ र उसको साथ केही नबोली फर्कन्थेँ बाघ त्यत्रो जङ्गलमा मैले एकचोटि पनि फेला पारिनँ त्यसको गन्ध पाएँ गर्जनलाई सुने पछ्याउँदै पनि गए हरिका कैयन होसियारीपूर्ण कुराहरूलाई वास्तै नगरी अगाडि पनि बढेँ तर बाघ कहिले भेटिन त्यसैले त्यसकै झोकमा अगाडिदेखि आएका निर्दोष जनावरहरूलाई गोलीको शिकार बनाइदिन्थे फर्कन्थे यो कुरा बिचरा हरिलाई के थाहा होस् ऊ त मलाई एक निर्भीक तर मूर्ख शिकार खेल्न नजाने मानिसमा मात्र गन्ध थियो हुन पनि बाघको शिकार मचान नबनाई हात्तीमा नचढी जमिनमा उभिएर के सम्भव थियो र जङ्गलको विचित्र भीषण वातावरणले मलाई त्यस वखत सधैँ नै त्यसरी नै आकर्षित गर्थ्यो मेरो मानसिक अवस्था एक पागलको जस्तो भइरहन्थ्यो म जब एक दुई चित्तल मारेर जङ्गलबाट फर्किन्थेँ नजिक भेटिएको गाउँमा ती सबै बाँडेर घरतिर लाग्दथेँ या लुरे मेरो कुकुरको निम्ति सम्झेर या हरिको हत्या देख्न नसकेर केही मासु लिएर फर्कन्थेँ त्यस वखत हरि मेरो यस प्रकारको व्यवहार र स्वभावदेखि अति प्रसन्न र असन्तुष्ट रहन्थ्यो र मलाई मनमा नै बेवकुफ उडन्दास पनि सम्झन्थ्यो होला उसले मलाई त्यस वखत के चिनोस् म कस्तो मानसिकता र प्रवृत्ति लिएर हिँडिरहेको थिएँ तर मेरो विचित्र स्वभावको परिचय हरि लगायत सब कामदारहरूलाई राम्ररी नै भइसकेको थियो म उनीहरूको नजरमा एक अव्यवहारिक स्वच्छन्दप्रिय गम्भीर व्यक्तिमा गन्जिएको थिएँ जसलाई कुनै कुराको वास्ता नहोस् पैसाको मामिलामा फुक्का होस् कसैको दुःख या तक्लिफ देखेर त्यस्तै करुणाद्र भइदियोस् त्यस्तो व्यवहार अपटु जीवनमा तिनीहरू मलाई मान्दथे जो एक जमिनदारलाई सुहाउँदैनथ्यो कठोरता निर्दयता व्यवहार कुशलता धुर्त्याई कन्जुसी जमिनदारका यी लक्षण हुन् तर म एक भर्खरको कलिलो बेअनुभवी युवक मात्र तिनीहरूको आँखामा जाँचेको थिएँ म कर्जा लगानी माफ गरिदिन्थेँ कसैको दुःखदायी कुरा सुन्ने बित्तिकै त्यसै रुपियाँ फुकिदिन्थेँ वर्षा नभएर जमिन पट्ट पट्ट फुटी अनि कालले आक्रमण गर्दा गाउँका किसानहरू त्यसै भैँमा लडबडेर मृत्युको अन्धकार गुफातिर जङ्गलतिर वैरिन लाग्दा मलाई पनि बोलेको शून्य आकाशतिर किसानहरूले झैँ हेर्न मन लाग्थ्यो र स्वभावत आँखाहरू रसाएर पनि आउँथे त्यस्तो बेला सर्वस्व नै फुकेर गाउँलेहरूलाई बाँडेर आफू भागिदिउँ जस्तो पनि कहिलेकाहीँ लाग्थ्यो र केही रुपियाँ यस्तो बेला फुकी पनि दिएको थिएँ तर मेरा कारिन्दा सम्बुरहरूलाई मेरो यो कार्य जतिसुकै दयापूर्ण लागे भन्दा पनि रुचेको थिएन मलाई उनीहरूले उडन्दासको नाम पनि दिए तर उनीहरूलाई के थाहा कि मेरो मानसिकता असन्तुलन र अव्यवस्थाबाट उत्पन्न भएका यी दयाभावहरू हुन् भन्ने कुरा मेरो जङ्गल किनारको भूमिमा सन्तोषको उपाय नै के थियो र एक्लो मानिसलाई आफ्नो एक्लोपनको बोझ धान्नलाई कत्रो विशाल बढीमानको छातीको आवश्यकता पर्छ यिनीहरूलाई के पत्तो
आ, 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 आ,
मेरो यस्तै प्रकारको अव्यवहारिकता र कठोर गाम्भीर्यले एक अनौठो किसिमसँग मेरो चरित्र र स्वभावलाई गढ्दै गइरहेको थियो। म बाह्य रूपले जति संयमित र दयालु देखिन्थेँ, त्यत्तिकै मानसिक रूपले असंयमित र क्रूर। मैले उडाएका सम्पत्ति रूपियाँहरू मेरा क्रूरताका लक्षण थिए। त्यो क्रूरताहरू किसान मानिसहरूप्रति नभएर म आफैप्रति भइरहेको थियो। मेरो दया, उदारता तथा कृपाका भावहरू आफूबाट मुक्त हुने एक उपाय मात्र थियो। आफूलाई सबैतिरबाट टकटक्याएर फालेर बेपत्ता भइदिने या आफूलाई ध्वंस गर्ने यस चाहले मलाई भित्रभित्र सल्काउँदै गइरहेको थियो। म आफ्नो अन्त्यलाई पर्खिरहेको थिएँ। मलाई थाहा थियो, मन परि खाएर हिँडेर बस्न थालेँ भने मेरो शरीर बिग्रन्छ, स्वास्थ्य ढल्कन्छ र रोगले चाप्छ। मलेरियाको घर भएको जङ्गल किनारको भूमि, तर मेरो ध्यान मप्रति घट्दै गइसकेको थियो। ज्वरो बराबर आउँदा पनि निच मारेर बस्न थालिसकेको थिएँ। स्वयंलाई पुछिदिने भावना मनभित्र दन्किसकेको थियो। मेरो उदासीनता र निष्प्रियताको पराकाष्ठा थियो, तर तैपनि म बाह्य रूपले निश्चिन्त चाहिँ देखिन्थे, गम्भीर र कठोर। म त्यस्तै थिएँ। मेरो गाउँको एक पाउ जति मात्र टाढा रेल आउँथ्यो र स्टेसनमा केही बेर विश्राम लिन्थ्यो। रेलवे इन्जिनलाई चाहिने पानी र कोइलाका प्रबन्ध यसै स्टेसनबाट भइरहन्थ्यो। त्यसैले यस स्टेसनको आसपासमा कुल्लीहरूका बस्तीको साथै केही सानातिना व्यापारी चिया र मिठाईको दुकान खोलेर जुगाउँदेखि बसेका थिए। पहाडबाट झरेका केही पहाडियाहरू घरबारी गरेर मधेसिया शरण यहाँ जीवनयापन गर्दथे। यिनीहरू खेतीमा भन्दा विशेष जङ्गलभित्रका दाउराहरूबाट लिएर नजिकको सहर वीरगन्जमा गई बिक्री गर्ने व्यवसाय गर्दथे, या जङ्गलका काठ चिरानको ठेकेदारसँग लागेर जङ्गलभित्र गई चिरान र छपानका काम गर्दथे। र त्यसैले बराबर त्यस सानो बस्तीमा पनि अनेकन घटनाहरू घटिरहन्थे। गाउँमा आफैले नियुक्त गरेको चौकीदार, सरकारी पुलिस चौकीका हवलदार र केही सिपाहीहरू त्यस्ता मुद्दाहरूका सम्बन्धमा म कहाँ कुरा गर्न आइरहन्थे। स्टेसनमा स्टेसन घर बाहेक स्टेसन मास्टर र अरू एकाद कर्मचारीका निमित्त जुगौँ वर्ष अगाडि बनेको थोत्रिएको लिउनहरू उब्केका राता घरहरू खडा थिए। पूर्वतिर काठको छेका र नीलकाँडाले बारेको थियो र एकाद बिरुवाहरू रोपिएका थिए। ठूला ठूला सयौँ वर्षका बुढा वृक्षहरू आफ्ना जरा र हाँगा फिजाएर त्यसको चारैतिर उभिएका थिए र चारकोसे जङ्गलको प्रारम्भ यहीँबाट हुन्थ्यो। म कहिलेकाहीँ अप्परजटमा त्यस स्टेसनमा झुल्कने गर्थेँ। काठमाडौँतिर जानेर त्यताबाट भारत वा गाउँतिर आएका मानिसहरू देख्दथेँ र एकाद परिचित व्यक्तित्वहरूसँग कुराकानी गर्न पनि विवश हुन्थे। सुरु सुरुमा म बराबर नै ट्रेन आइपुग्ने समयमा त्यहाँ पुग्ने गर्थेँ र काठमाडौँ सहरको गन्ध बोकेर आएका नरनारीहरूका रूप र सौन्दर्यलाई निहालेर एकाधसँग अभिवादन तथा भलाकुसारी गरेर मन बहलाउने गर्थेँ। तर मेरो यो बानी धेरै दिनसम्म टिकेन। मैले अक्सर त्यतातिर जानै छाडेँ र महिनाको एक दुईचोटि त्यो पनि आवश्यक विशेष काम परिआयो भने मात्र स्टेसनतिर जान थालेँ। वयोवृद्ध मास्टर रामबाबुको गुनासो सुन्थे। चिया दोकानको मालिक बसन्तिया मलाई देख्ने बित्तिकै एक गिलास तातो चिया लिएर दगुर्दै आइपुग्दथ्यो। ट्रेनका भेन्डरहरू जो मलाई असल चुरोट वीरगन्जबाट बराबर ल्याइदिने गर्थे, मेरो अनुहार देख्ने बित्तिकै सलाम बजाउन आइपुग्दथे। यता केही वर्षदेखि स्टेसनको केही गज टाढा नै एरोड्रम बनेको छ। काठमाडौँबाट हवाई जहाजहरू दिनहुँ आइरहने गर्दछन्। यात्रुहरू आउँछन् र उड्छन्। त्यो सुनसान निर्जन ठाउँ पनि हवाई जहाज आउँदा केही बेरसम्मलाई गुलजार हुन्छ र त्यसपछि फेरि मुर्दातुल्य शान्ति छाउँछ। एक दुईपल्ट एरोड्रमतिर घुम्दा घुम्दै पुग्ने गर्छु। एरोड्रमका कर्मचारीहरूसँग पनि मेरो राम्ररी नै चिनाजानी भइसकेको छ। बेला बेलामा काठमाडौँबाट परिचित कुटुम्ब या साथीहरूको हात, प्लेनबाट चिठी आइपुग्दछ। कहिले केही खानेकुरा, कहिले मौखिक समाचार मात्र पनि आइपुग्छ। मेरो परिचयको परिधि अत्यन्त सीमित थियो। पहिले पहिले नौलो होइन्जालसम्म त्यहाँको बस्ती, स्टेसन, हवाई मैदान र मानिसहरूको लवाई खवाई आदिले केही आकर्षित भएको थिएँ। तर समयको लम्बाइ र अभ्यासले गर्दा ती सबमा मेरो कौतूहल र उत्सुकता स्वतः घटिसकेको थियो। म पनि त्यस स्टेसनको धुवाँ पिएर अग्लिएको ठूलो बरको बोट चाहिँ भइसकेको थिएँ, जसलाई समयको अथाह अनन्तमा प्रवाहित हुँदाहुँदै आफ्नो अस्तित्वको आभास बहुतै कम हुन आउँछ। म रेलको पटरीबाट बराबर गुज्रदा र सडकका दुवै किनारमा जुगौँदेखि उभिएका आँपका मसलदार रूख, ठुल्ठुला झाँकिएका गाछीहरू देख्दा अक्सर यस्तो अनुभव गर्थेँ कि मेरो अस्तित्वको स्वरूप पनि यिनीहरूको भन्दा पृथक छैन। फरक यत्तिकै छ कि यसको गतिको सीमा थोरै छ, मेरो केही अधिक। यही मेरो जिन्दगी थियो, यही मानसिक अवस्था, हिड्डुल गरिरहे तापनि अन्जानैमा भित्रभित्रै मक्किँदै गइरहेको एक युवक जसको जीवनमा कुनै प्रकारको लक्ष्य र आवेग उन्माद थिएन। बिस्तारै बिस्तारै स्वतः मेटिँदै पुछिँदै गइरहेको चित्र झैँ म त्यस गाउँमा टाँगिएको थिएँ। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ विजय मल्लको उपन्यास अनुराधाको वाचन सुन्दै हुनुहुन्थ्यो। अनुराधाको वाचन पृष्ठ 18 आएर आजको लागि रोकिएको छ। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेलका लागि shrutiai shruti@unn.com.np। हवस् त अर्को मंगलबार विजय मल्लको उपन्यास अनुराधाको दोस्रो श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा अमर नेउपानेको उपन्यास सेतो धरतीको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।